الحمد لله وكفى والصلاة والسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. حاضرين گرامی قدر و محترم اساتذہ کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج کی اس گفتگو کا موضوع، جیسا کہ آپ کے علم میں ہے کہ نو مولود کے کان میں اذان و اقامت کا جو مسئلہ ہے، اس کو اس گفتگو کے لیے خاص کیا گیا ہے، اور اس میں اب تک جو کچھ میں تحقیق کر سکا ہوں اس کے نتائج کا خلاصہ انشاءاللہ میں آپ کے سامنے عرض کروں گا. سب سے پہلی چیز جو جہاں سے اس گفتگو پر، اس مسئلے پر گفتگو کا آغاز ہونا چاہیے، وہ یہ کہ ہم یہ دیکھتے ہیں کہ اذان و اقامت جو نو مولود کے لیے دی جاتی ہے، یہ عملی اعتبار سے اس کو ہم دیکھیں تو مسلمان معاشروں میں کم و بیش ہر خطے میں، ہر ملک میں مسلمان اس کو ایک دینی شعار کے طور پر اختیار کیے ہوئے ہیں، اور عمومی تصور عامۃ المسلمین میں یہی سمجھا جاتا ہے کہ یہ ایک مجمع علیہ سنت ہے جسے رسول اللہ صلی اللہ علیہ وسلم نے جاری کیا تھا، اور اس وقت سے یہ چیز چلی آ رہی ہے. اس پر کسی بحث و نزاع کی کوئی گنجائش نہیں ہے، اس پہ کوئی سوال نہیں ہے. یہ ایک بہت ہی پسندیدہ سنت ہے، اگرچہ بالعموم اس کو کسی نے واجب یا فرض قرار نہیں دیا. تو عملی طور پر ہم یہ دیکھتے ہیں کہ یہ کم و بیش سبھی مسلمان اس کو اختیار کیے ہوئے ہیں، ایک سنت کے طور پر، ایک جاری عمل کے طور پر. زیادہ سے زیادہ کوئی چیز ہمیں اگر نظر آتی ہے مشاہدے میں، تو بعض علاقوں میں یہ بات بتائی جاتی ہے کہ نو مولود ہے، وہ بچہ ہے یا بچی ہے، محض اس کے دائیں کان میں اذان مسلمان دیتے ہیں ان علاقوں میں، اور اقامت جو ہے اس کا ان کے ہاں اہتمام نہیں کیا جاتا. تو یہ بہت کم علاقے ہیں، زیادہ تر لوگوں نے اذان و اقامت دونوں ہی کو اختیار کیا ہوا ہے. جو لوگ اقامت کا انکار کرتے ہیں اور اقامت کو ایک مشروع چیز نہیں سمجھتے، ان کے ہاں اس پر عمل نہیں ہے، ان کا یہ کہنا ہے کہ ہمارے جو علماء ہیں ان کا فتویٰ اسی پر ہے کہ مسنون عمل اس بات میں صرف اذان ہی ہے، اقامت جو ہے وہ مشروع نہیں ہے. تو علماء کی اسی رائے اور فقہا کی اسی فتوے کی بنا پر انہوں نے صرف اذان کو رائج رکھا ہوا ہے، لیکن یہ بہت ہی کم جگہ ہیں، زیادہ تر امت میں اذان و اقامت دونوں ہی دی جاتی ہیں. یہ پہلو ہے عملی، جس کا ہم بالعموم مشاہدہ کرتے ہیں. دوسرا پہلو اس مسئلے کا یہ ہے کہ ہم اس کا علمی اور تحقیقی تناظر میں جائزہ لے کر دیکھیں کہ آیا جس طرح عمل شائع و ضائع اور جاری و ساری نظر آتا ہے، کہ علمی پہلو سے بھی اس کا ثبوت، اس کی مشروعیت ایسے ہی دین کے ماخذ میں ثابت ہے. تو اس پہلو کو جب ہم دیکھتے ہیں، اور اس پر جتنا میں نے کام کیا ہے، تو اس میں یہ بات سامنے آتی ہے کہ اس پر امت کے اہل علم کے ہاں نہ کوئی اجماع پایا جاتا ہے، نہ کوئی اتفاق ہے، اور نہ کسی ایک مذہب کے مکتب فکر اس پہ متفق ہے، بلکہ اس کے بالکل برعکس ہمیں نظر آتا ہے کہ بہت کچھ اختلافات اس مسئلے میں، یعنی عمل کے بالکل برعکس ہمیں اختلافات نظر آتے ہیں. وہ اختلافات حدیث کے باب میں بھی ہیں، وہ اختلافات فقہی آراء کے حوالے سے بھی ہیں، اور یہ چیز جب سامنے آتی ہے تو پھر یہ بات واضح ہوتی ہے کہ اس مسئلے پر تحقیقی نظر سے جائزہ لینا چاہیے کہ آیا یہ تضاد کیا ہے. یعنی بظاہر ایسا لگتا ہے کہ جیسے باقی متفق علیہ سنت ہیں، امت میں رائج ہیں اور اجماع و تواتر سے چلی آ رہی ہیں، عمل کے اعتبار سے تو اس طرح کی چیز نظر آتی ہے، اور علمی پہلو سے اور دین کے ماخذ سے ہم جب دیکھیں تو ہمیں اس طرح کا ثبوت، اس طرح کے شواہد اس کے ثبوت کے نہیں نظر آتے. تو اس لیے ضرورت ہے کہ اس پر تحقیق کی جائے، اس پر یعنی یہ دیکھا جائے کہ اس عمل کی تاریخ کیا ہے، اس کا ماخذ کیا ہے، اس کی حیثیت کیا ہے، اس پہ لوگوں نے کیا کچھ پہلے کہا ہے، اور اس کے لیے جن لوگوں نے اس کو مشروع کرا دیا ہے کیا دلائل پیش کیے ہیں، اس کا جائزہ لینا چاہیے. جب ہم اس حوالے سے دیکھتے ہیں کہ پہلے لوگوں نے اس پر آخر کیا کام کیا ہے، اس پر پہلے کچھ تحقیقی کام ہو چکا ہے یا نہیں، اس لحاظ سے بھی دیکھتے ہیں تو معلوم ہوتا ہے کہ بہت زیادہ इस पर काम लोगों ने नहीं किया, सिवाय इसके कि चंद मुख्तसर से आर्टिकल्स हमें मिलते हैं और किताबों में भी चंद मुख्तसर से अबवाब नज़र आते हैं। बहुत ही इजमाली गुफ्तगु उलमा ने इस पर की है, या फिर ये कि कुछ ना कुछ दौर जदीद में या कदीम में कुछ फतावा मिल जाते हैं कि लोगों ने इस पर कोई राय दी है, लेकिन इस लिहाज से कि ये इस पर कोई तहकीकी मकाला हर इल्मी पहलू से उसका जायज़ा लेकर लिखा गया हो, इस तरह हमें नहीं नज़र आता। तो इसी तनाजुर में मैंने ये काम शुरू किया था और एक एक सतह पर मैंने इसको मुकम्मल भी कर लिया था 2008 में, और अपने ज़्यादातर असातिज़ा को मैंने अपनी मारूजात को शेयर भी किया था, और अब शायद ये पहली मरतबा, वैसे तो मैंने एक दो दफ़ा इसकी प्रेजेंटेशन दी है यहाँ अपने असातिज़ा के सामने और अलमौरिद के अहबाब के सामने, मैं क्योंकि पहली मरतबा ऑफिशियल इसकी प्रेजेंटेशन दे रहा हूँ, तो मैं चाहूँगा कि जो कुछ अब तक मैंने लिखा है उसका निचोड़ और उसके नतायज मैं आपके सामने रखूँ। इन दिनों भी मैं जो अपना मास्टर्स का डिसर्टेशन लिख रहा हूँ, क्योंकि मैंने इसको बाकायदा मौजू बनाया अपने मास्टर्स के थीसिस का, तो हदीस और फिक्र के लिहाज से इसको मैंने मौजू बनाया और मेरा जो थीसिस है वो इसी पर है, इस पर अभी भी मैं काम कर रहा हूँ, क्योंकि रिजाल की एक बड़ी तवील बहस है तमाम रिवायतों को जमा करके, वो उसकी भी ज़रूरत थी कि उसका तनकीदी जायज़ा लिया जाए। तो आइंदा किसी वक्त जब वो रिसाला पूरा हो जाए तो उस पर इंशाल्लाह कोशिश करूँगा कि मज़ीद अगर कुछ चीज़ें वाजे हुई हैं तो वो भी आप हजरात के सामने शेयर करूँ। बाज़ लोगों का इस मामले में ये कहना है कि इस पर तहकीक क्यों की जाए, तहकीक की ज़रूरत नहीं है, ये एक मतलब बेज़रर सा अमल है, और इसको जिन लोगों ने इसको मशरू करार दिया है, जिन फुकहा ने उलमा ने पहले उन्होंने कभी इसको फ़र्ज और वाजिब तो नहीं करार दिया, और इसके बड़े फवायद और बड़ी हिकमतें हैं। फिर हिकमतों पर लोग काफ़ी गुफ्तगू करते हैं कि भाई अगर तहकीक के नतीजे में ये बात साबित होती है कि ये अमल छोड़ देना चाहिए, ये अमल साबित नहीं है दीन में, तो फिर आप बहुत से फवायद और हिकमतों से लोगों को महरूम कर देंगे। इस तरह के लोग जो है ना मुकदमात पेश करके कहते हैं कि ये कोई ऐसा बड़ा इशू नहीं है दीन और शरीयत के पहलू से कि इस पर कोई इस तरह की तहकीक करनी चाहिए, तो मेरे ख्याल में ये बात बिल्कुल दुरुस्त नहीं है, ये एतराज़ दुरुस्त नहीं है, क्योंकि यानी अगर आप इस अमल के तीन बुनियादी और उसूली पहलुओं का हम जायज़ा लेते हैं तो मालूम होता है कि इसकी गैर मामूली अहमियत है, और उसी अहमियत की बिना पर इस पर तहकीक होनी चाहिए और इसके मामले को अपनी सूरत देनी चाहिए। आया ये जैसे कि अमल आम तौर पर उम्मत का मौजूद है उस तरह ये साबित शुदा है, या फिर इसके बारे में कोई और राय हतमी तौर पर और दलाइल की बुनियाद पर सामने आती है। अब वो क्या तीन बुनियादी और उसूली पहलू हैं जो इस एतराज़ को गलत साबित करती हैं कि ये तहकीक का मौजू बनना ही नहीं चाहिए। मेरा ये मैं ये आपके सामने अर्ज करूँ, ये सबसे पहली चीज़ यानी इन तीन पहलुओं पर अगर हम गौर करें जो कि उसूली और असासी नौयत के हैं, तो उससे इसके इस इशू के और इस कज़िये के मामले में यानी हतमी राय तक पहुंचने में भी बड़ी आसानी हो जाती है, यानी दलाइल का तज़िया करने में भी ये उसूली तौर पे मुआविन है। इसमें नंबर एक चीज़ ये है, यानी पहली चीज़ ये है जो इस अमल की नौयत है, यानी नौ मौलूद के कान में अजान और इकामत जब हम देते हैं तो उसके मुतय्यन अल्फाज और मुतय्यन कलिमात हैं, और ये वही अजान और वही इकामत है जो कि नमाज के लिए दी जाती है और नमाज की जमात के लिए इसकी निदा जो है बुलंद की जाती है, वही अल्फाज है। तो अपनी नौयत के लिहाज से ये एक इबादत की हैसियत का अमल है, यानी इबादत ज़ाहिर कौली भी होती है, इबादत फैली भी होती है, तो ये गोया कि एक जिक्र है मुतय्यन इबादत की नौयत का, उसको हमें अदा करना होता है, और इबादत के ज़ुमरे में जब ये आती है, इसकी नौयत जब इबादत की है और इबादत के जिन्स का एक फेल है, तो ये बात तो मालूम है कि इबादत का सारा जो फील्ड और ग्राउंड और मैदान है ये तौकीफी है, यानी इसमें जब तक शरीयत जो है वाज़े तौर पर शरीयत के माखज से कोई इबादत सही दलील के साथ साबित नहीं होती, उस वक्त तक इस्लामी शरीयत में किसी चीज़ को मशरू इबादत नहीं कहा जा सकता, कोई हिकमतें और फवायद नहीं उसके बताए जा सकते कि बड़ी फवायद हैं बड़ी हिकमतें हैं लिहाजा इबादत को इख्तियार कर लेना चाहिए, नहीं, इबादत का मामला चूँकि बिल्कुल तौकीफी है, तो تو پھر عبادات ہم دیکھتے ہیں کہ خدا اور بندے کے معاملات اسلامی شریعت میں بالکل متعین طور پر دے دیے گئے ہیں، اس میں کوئی چیز چھوڑی نہیں گئی ہے، وہ معاملات بالکل شریعت میں واضح ہیں، تو ان عبادات کے اندر ماخذ سے ہی اس کا ثابت ہونا ضروری ہے۔ تو سب سے پہلی چیز یہ ہے، اگر کوئی کچھ لوگ یہ کہتے ہیں کہ یہ جو ہے فضائل اعمال کی چیز ہے اور پسندیدہ چیز ہے، یہ فرض اور واجب نہیں، اس پہ تحقیق کی کیا ضرورت ہے، اس کے بڑے راز ہیں، اس کے پیچھے بڑی اس کے فوائد ہیں، بڑی حکمتیں ہیں، بچے بڑے اس کے مثبت اثرات مرتب ہوتے ہیں، تو اس طرح کے دلائل کی کوئی اہمیت نہیں ہے۔ یہ اپنی نوعیت کے لحاظ سے ایک عبادت ہے، ایک متعین ذکر ہے، اس کے لیے لازم ہے کہ یہ توقیفی ہے، کیونکہ دین کے ماخذ سے اس کو ثابت کیا جائے، اس سے نیچے کسی درجے میں یہ قابل قبول نہیں ہو سکتا۔ یہ پہلا پہلو ہے اس کا، جس لحاظ سے غور کرنا چاہیے کہ آیا کتاب و سنت میں ایسا ماخذ ہے کہ جو اس عبادت کو، اس متعین ذکر کو بچے کی ولادت کے موقع پر مسلمانوں کے لیے مشروع قرار دے اور مسلمانوں کے لیے ثابت قرار دے۔ دوسرا پہلو یہ ہے کہ یہ عمل جس طرح عبادت کی نوعیت کا ہے، اسی طرح ایک مستقل بذات نوعیت کا عمل بھی ہے۔ یہ یعنی ایسا نہیں کہ کوئی ایسی سنت دین میں موجود ہے، شریعت میں موجود ہے، ہم بچے کی ولادت کے موقع پر جو اذان دیتے ہیں تو اب یہ اس کا کوئی تطوع عمل ہے، یعنی پہلے سے ثابت شدہ کسی سنت کا تطوع عمل ہے، ایسا نہیں ہے، بلکہ یہ ایک مستقل سنت ہے۔ جیسے بچے کی ولادت کے موقع پر یعنی ختنہ ایک مستقل سنت ہے، ہم ایک دوسرے سے ملاقات کرتے ہیں، اس وقت سلام کرتے ہیں، یہ ایک مستقل سنت ہے، عیدین مستقل سنت ہے، قربانی ایک مستقل سنت ہے، تو اسی طرح یہ ایک مستقل بذات نوعیت کا حکم بنتا ہے اپنی اصل کے اعتبار سے، تو یہ ایک غیر معمولی اہمیت کا حامل ہے۔ یعنی یہ بات تو کی جا سکتی ہے کہ کوئی ایک نفلی اور تطوع کی چیز ہے، ثابت شدہ سنت کے علاوہ حضور سے کوئی چیز خبر واحد میں ثابت ہو گئی، اس کو لیا جاتا ہے، جیسے ہم نمازوں میں نوافل کو نبی صلی اللہ علیہ وسلم کے نوافل کو لیتے ہیں، اس کو دیکھتے ہیں، اچھا حضور نے یہ نوافل، نماز اپنی اصل میں سنت سے ثابت ہے، تو اب اس کی جتنی بھی تطوعات ہیں وہ اخبار احاد سے ہم لیتے ہیں۔ تو اس لحاظ سے اس یہ بڑا اہمیت کا حامل ہے یہ موضوع اور یہ عمل، کہ یہ مستقل بذات نوعیت کا ایک حکم ہے۔ اس کے بارے میں پھر یہ سوال پیدا ہوگا کہ مستقل بذات ہونے کے لحاظ سے آیا یہ کس طرح کے دلائل سے دین میں ثابت ہوگا، آیا کسی خبر واحد سے، دو چار اخبار احاد سے، یا پھر اس پر اجماع اور تواتر ہونا چاہیے۔ یعنی یہ ایک پہلو ہے اس کا کہ اس لحاظ سے اس کو دیکھنا چاہیے، ایسا نہیں کہ صرف اتنی بات کر کے ہم فارغ ہو جائیں، کہ یہ ایک مستحب اور مندوب نوعیت کا عمل ہے، اس پہ تحقیق کی ضرورت نہیں ہے، اس کے بڑے فوائد ہیں، ایسا نہیں ہے، بلکہ ایک مستقل بذات نوعیت کا ایک حکم شریعت میں بنتا ہے۔ اگر یہ ثابت ہے تو پھر کیسے ثابت ہے؟ آیا مستقل بذات نوعیت کے تمام شریعت کے احکام اور سنن اسی طرح روایت ہوتے ہیں جس طرح اس میں بالعموم لوگوں نے دلائل پیش کیے ہیں؟ یہ سوالات ہیں جو اس میں میں نے رکھے ہیں۔ تیسرا اور آخری پہلو جس کی طرف میں نشاندہی کرنا چاہتا ہوں وہ یہ کہ اپنی نوعیت کے لحاظ سے جس طرح یہ عبادت کی ہے، ایک مستقل بذات نوعیت کا عمل بھی ہے، اور اسی طرح تیسرا پہلو اس کا یہ ہے کہ یہ عموم بلوا کی نوعیت کی چیز بھی ہے، یعنی ایک ایسا عمل نہیں ہے کہ جو بس کسی خاص فرد سے کو کسی خاص فرد نے حضور سے لے لیا، کسی مجلس میں حضور نے کسی کو کوئی بات کہہ دی، کسی نے حضور کی کوئی دعا سن لی اور آگے روایت کر دی، نہیں۔ یعنی بچوں کی پیدائش کا جو معاملہ ہے وہ شب و روز، اگر یہ چیز شریعت میں دین میں ہے تو مسلمانوں کو اس کے علم کی ماخذ سے اس کے ثابت ہونے کی عمومی علم کی ضرورت ہے، معرفت کی ضرورت ہے کہ شب و روز وہ اس پہ عمل کریں گے۔ تو عمومی نوعیت کا اور عموم بلوا کی نوعیت کا جب عمل ہے تو اس میں بھی یہ سوال پیدا ہوتا ہے کہ عموم بلوا کی نوعیت کی جتنی بھی چیزیں ہیں وہ آیا کیا خبر واحد سے ثابت ہو سکتی ہیں؟ کیونکہ ہر عام اور خاص کو اس کا علم ہونا ضروری ہے عموم بلوا کی اگر چیز ہے، کیونکہ ہر مسلمان کی یہ ضرورت ہے کہ اگر یہ حکم ہے تو اس کو اس پہ عمل کرنا ہے۔ جب بھی ان کے ہاں ولادت ہوگی تو صحابہ کے ہاں بھی ایسا ہی ہونا چاہیے تھا، پھر عموم بلوا کا یہ ایک عمل ہے تو سبھی اس پہ عمل کر رہے ہوں گے، حضور نے اس کو دیا ہوگا، شب و روز یہ اذان یہ اقامت وہاں چل رہی ہوگی، اور اسی طرح پھر اجماع و تواتر سے نقل ہوا ہوگا۔ یہ سوال پھر اس میں بنتا ہے کہ آیا ایسا ہی ہے یا इसका जो मुंतकिल होना है, इसका नक़ है, इसका सबूत है, ऐसा नहीं है उसके मामले में। ये तीन पहलू हैं, उमूम बलवा, इबादत और मुस्तकिल बिज़ात होना इसका। इन पहलुओं से बहुत आसानी से ये बात मुतय्यन की जा सकती है कि जो कुछ इख्तलाफात पहले उलमा ने, फुकहा ने, मुहद्दिसीन ने इस मामले में किए हैं, वो इख्तलाफात हम सामने रखकर इन उसूली पहलुओं से जायजा लेकर उनका तज्जिया कर सकते हैं इल्मी तौर पर कि आया उनमें क्या बात दुरुस्त है, क्या बात महल नजर है, क्या बात काबिल कबूल नहीं है और किस बात की तनकी होनी चाहिए। इससे अगली चीज मैं ये बयान करना चाहूंगा कि इस मामले में उम्मत में अब तक आरा क्या है, यानी इल्मी तौर पर उलमा ने, फुकहा ने या मुहद्दिसीन ने उन्होंने क्या कुछ कहा है, यानी आया वो अगर मुख्तलिफ हैं फिकही लिहाज से तो वो किस लिहाज से मुख्तलिफ हैं। तीन कौल सामने आते हैं अगर हम तमाम मसादिर का फिक और हदीस के जायजा लें तो तीन ही अकवाल सामने आते हैं अहले इल्म के। पहला कौल तो यह है कि अजान और इकामत नौ मौलूद बच्चा है या बच्ची, दोनों ही अमल मुस्तहब और सुन्नत हैं, मसनून हैं, मंदूब हैं। एक कौल ये है और ये कौल जो है जैसे इब्ने कय्यिम की किताब में भी मिलता है, शौकानी की भी यही राय मिलती है, इमाम नववी ने भी ये बात की है, शवाफे के बहुत से मुताखरीन फुकहा हैं वो भी ये बात कर रहे हैं, अहनाफ में से मुल्ला अली सारी भी ये बात करते हैं, इसी तरह और भी फुकहा हैं जो कहते हैं कि ये अमल मसनून है, यानी फर्ज तो वाजिब किसी ने नहीं कहा, वो कहते हैं ये मसनून है, मुस्तहब है और अजान और इकामत दोनों ही है। दूसरा कौल इस बात में ये सामने आता है कि अजान तो दाएं कान में मसनून है लेकिन इकामत नहीं है, यानी सिर्फ अजान ही दी जाएगी नौ मौलूद मुसलमान नौ मौलूद बच्चे के कान में, बाकी बाएं कान में इकामत वो कहते हैं ये जो है हमारे नज़दीक मशरू और मसनून नहीं है। ये राय आमतौर पर हनाबिला में से जो फुकहा हैं ज़्यादातर उन्होंने ये बात कही है और दौर जदीद में जो सऊदी अरब के जैद उलमा में है वो शेख साले हुसैमीन है और इसी तरह कुछ और भी नाम आते हैं, उनकी भी यही राय है कि सिर्फ अजान दाएं कान में मसनून है और इकामत जो है बाएं कान में गैर मशरू है। ये दूसरा कौल है। दलाइल पे अभी हम बात करेंगे कि क्या दलाइल इन्होंने दिए हैं। तीसरा कौल जो है वो ये है कि ये एक गैर मशरू अजान और इकामत है नौ मौलूद के लिए, किसी भी तरह ये यानी मशरू साबित नहीं होता दीन में अमल, और ये कॉल जो है इमाम मालिक से उनके बाद शागिर्दों ने नकल किया है। इमाम मालिक से इसके अलावा कोई दूसरा कॉल मनकूल नहीं है। वो कहते हैं उन्होंने मतलब इस अमल को देखा, ये इस हवाले से कुछ रिवायात देखी तो उन्होंने अजनबियत का इजहार किया और कराहत का इजहार किया इसको देखने के बाद। और ये तो मुतकद्दमीन में इमाम मालिक हैं इसको जो गैर मशरू करार देते हैं, जहाँ तक मुआसिर उलमा हैं उसमें बेशुमार ऐसे हैं लोग जिनमें से चंद को तो मैंने जमा किया है, जैसे नासिरुद्दीन अल्बानी है और चंद और दौरे जदीद के डॉक्टर्स हैं अरब के और उलमा हैं, उनके नाम भी मैंने अपनी तहकीक में लिखे हैं उन तरह रेफरेंस के साथ। तो चंद हमें दौरे जदीद के मुआसिर उलमा नज़र आते हैं कि जो ये कहते हैं कि ये अमल गैर मशरू है और इस पर उनके फतावा भी मौजूद है, और ज़्यादातर ये अरब के लोग हैं, अरब से बाहर भी मैंने नहीं किसी आलिम को देखा कि जिसने गैर मशरू होने का फतवा या राय दी हो। तो ये तीन ही आरा हैं कि दोनों या तो अजान और इकामत दोनों ही मसनून है, और दूसरी राय ये कि सिर्फ अजान मसनून है, और तीसरी राय ये कि इस पर कोई चीज़ भी मशरू और साबित नहीं है, लिहाजा इस अमल को करना ही नहीं चाहिए, एक बिदअत है। ये तीन आरा हैं जो उलमा के फुकहा के और उलमा की आरा, और अगर हम जमा करें तो उसमें ये सामने आती है। यहाँ ये एक सवाल पैदा होता है कि इख्तिलाफ जो पैदा हुआ है इन तीन आरा को अगर हम देखें तो इसकी वजह क्या है, यानी कुछ लोग मशरू, कुछ लोग गैर मशरू, कुछ लोग सिर्फ अजान को मान रहे हैं। तो अगर इनके इख्तिलाफ के असबाब को हम मुतय्यन करें तो मैंने कोशिश की है कि इसको किसी तरह मैं बयान करूं अपनी इस गुफ्तगू में, और इस तरह इसी रिसाले में मैंने इसको लिखा भी है। यानी इसके मुतअद्दिद असबाब हैं, यानी इख्तिलाफ के जो असबाब हैं वो मैं अब आपको गिनवा रहा हूँ। नंबर एक सबक तो ये है उलमा के اس باب میں اختلافات کا کہ یہ احادیث جو اس معاملے میں پیش کی جاتی ہیں, جو اخبار احاد نبی صلی اللہ علیہ وسلم سے روایت کی گئی ہیں, آیا وہ صحت کے درجے پر ہیں, وہ ثابت شدہ ہیں, وہ صحیح ہیں یا نہیں ہیں. تو جن علماء کے نزدیک تمام کے تمام روایات یا زیادہ تر روایات جو اذان اور اقامت دونوں کو ہی بیان کر رہی ہیں, اگر ان کے نزدیک وہ روایات قابل قبول ہیں, ان کی رائے میں صحیح ہیں, تو وہ کہتے ہیں کہ جناب اذان و اقامت دونوں ہی مشروع ہیں. جو لوگ یہ کہتے ہیں کہ یہ روایات جو ہیں ان میں سے کچھ ثابت ہیں اور وہ صرف اذان والی ہیں, اقامت والی نہیں ہیں, ان روایات پہ بھی میں بات کروں گا, تو وہ یہ کہتے ہیں کہ اقامت جو ہے وہ اختلاف کرتے ہیں, اقامت مشروع نہیں ہے, صرف اذان مشروع ہے. اور جن علماء کا یہ کہنا ہے کہ کوئی بھی روایت ثابت نہیں ہے اخبار احاد میں, وہ کہتے ہیں کہ یہ پورا کا پورا عمل ہی ایک بدعت ہے. تو یہ پہلا میں بتا رہا ہوں, پہلا سبب ہے, یعنی ثبوت احادیث کا جو ثبوت ہے اس کی بنیاد پہ اختلاف ہوا ہے. جس نے جتنی حدیثوں کو صحیح مانا ہے اس کے مطابق رائے دے دی. دوسرا سبب یہ ہے اختلافات کا اس باب میں, اس قضیے میں, کہ کچھ علماء یہ کہتے ہیں کہ یہ فضائل اعمال کی نوعیت کا عمل ہے, یعنی یہ کوئی فرض اور واجب تو نہیں, ایک بڑا ہی پسندیدہ اور فضیلت کا عمل ہے, اور سارے فقہا جنہوں نے اس کو مشروع قرار دیا وہ بھی اس کو یہی کہتے ہیں, اور ان کے نزدیک فضائل اعمال میں ضعیف حدیثیں بھی قابل قبول ہیں. تو وہ کہتے ہیں کہ اگر ضعیف بھی ہیں تب بھی یہ ہمارے نزدیک مشروع ہے. ان کے بالکل برعکس جو علماء کہتے ہیں کہ دین کے کسی بھی باب میں ضعیف روایت قابل قبول ہو ہی نہیں سکتی, چاہے وہ فضائل اعمال ہیں چاہے اس کے علاوہ ہیں, تو وہ کہتے ہیں کہ نہیں, یہ بات ہی درست نہیں ہے, لہٰذا یہ مقدمہ ہی غلط ہے فضائل اعمال کے ہونے کا, تو وہ پھر ان سے اختلاف کر جاتے ہیں. تیسرا پہلو جو ہے اہل علم کے اختلاف کا, جو تیسرا سبب ہے, وہ یہ ہو سکتا ہے جس پہ لوگوں نے کام نہیں کیا لیکن میں نے اس پر چونکہ اپنی تحقیق پیش کی ہے, کہ جب یہ اپنی نوعیت کے لحاظ سے عموم بلوا کا عمل ہے, عموم بلوا کی نوعیت کا عمل ہے, تو پھر اس پر یہ سوال پیدا ہوگا کہ جو علماء اس کو عموم بلوا کی حیثیت سے مانتے ہیں ان کے نزدیک, جیسے کہ قدیم احناف کے ہاں اصول میں یہ بات مانی گئی ہے کہ عموم بلوا کے معاملات میں اخبار احاد قابل قبول ہو ہی نہیں سکتی اگرچہ وہ سندن صحیح ہی کیوں نہ ہو, ان کا یہ اصول ہے. اس اصول کو سامنے رکھتے ہوئے میں نے چونکہ تجزیہ کیا ہے, ابھی میں عرض کر چکا ہوں کہ یہ اپنی نوعیت کے لحاظ سے عموم بلوا کا ہی عمل ہے. تو اب جو حضرات علماء میں سے اس اصول کو سامنے رکھ کر اخبار احاد کے کب قبول اور رد کا فیصلہ کریں گے, لامحالہ یہ اختلاف پیدا ہو جائے. یعنی جو لوگ عموم بلوا کے اصول کو نہیں مانتے وہ صرف اخبار احاد کو صحیح قرار دے کر اس کو مشروع قرار دیں گے, اور جو علماء کہیں گے نہیں عموم بلوا کا اصول جو ہے وہ ہر لحاظ سے قابل عمل ہونا چاہیے, لازماً اس کو ہم فالو کریں گے اور یہ درست اصول ہے, تو پھر وہ کہیں گے کہ اخبار احاد جو ہے یہ ہم نہیں مانتے اس معاملے میں اگرچہ وہ صحیح ہی کیوں نہ ہو, تو اس لحاظ سے بھی اختلاف ہوگا. چوتھا اور آخری پہلو جو کہ استاد محترم جاوید صاحب کے آپ اگر اصول سامنے رکھیں فکر فرائی میں بھی تو اس کی روح سے سامنے آتا ہے کہ یہ عمل جن علماء نے قرار دیا کہ مستقل بذات نوعیت کا عمل ہے, اور مستقل بذات نوعیت کا عمل وہ اجماع اور تواتر سے, امت کے اجماع اور تواتر سے جو کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد سے شروع ہوا ہے, صحابہ سے شروع ہوا ہے, آج تک چل رہا ہے, اس سے ثابت ہوتی ہے اس طرح کے مستقل بذات نوعیت کی چیزیں, تو وہ یہ کہیں گے کہ ہمیں یہ دلیل چاہیے کہ اس طرح ہی یہ منتقل ہوا ہو, جبکہ دوسرے حضرات جو کہ اس یعنی اس پہلو سے احکام میں سنن کے احکام میں تفتیق نہیں کرتے, تفتیق کے قائل ہی نہیں ہے کہ سنن کچھ مستقل بذات احکام کی نوعیت کی ہے, ان کے ذریعہ انتقال کا اصول یہ ہے. کچھ ایسے اعمال حضور کے ہیں جو مستقل بذات نوعیت کے نہیں ہیں بلکہ وہ تطوع اور نوافل اور تفہیم و تبیین کے احکام کی چیز ہے, وہ جو ہے اخبار حاصل. یہ تفتیق جو لوگ مانتے ہیں وہ اس پر الگ رائے دیتے ہیں, اور جو تفتیق کے قائل ہی نہیں ہے وہ کہیں گے جناب یہ مستقل بذات نوعیت کی جو بات ہے اس کی کوئی حیثیت نہیں ہے. تو یہ میں چند اسباب اختلاف جو ہے آپ حضرات کے سامنے گنوا رہا تھا کہ ان پہلوؤں سے ہم اگر غور کریں تو اختلافات کی وجہ یہ ہے اس بات میں کہ کچھ لوگ حدیثوں کو دیکھتے ہیں کہ حدیث صحیح ہے یا نہیں ہے, جتنی ہے اس کے مطابق رائے دے دی. کچھ لوگ فضائل اعمال کے ہونے کے لحاظ سے ضعیف حدیثوں کو قبول کرتے ہیں, اس وجہ سے انہوں نے یس کیا. کچھ لوگ کہتے ہیں کہ نہیں, عموم میں بلوا کا معاملہ ہے تو اس میں دیکھیں یہ اخبار احاد کیسے قابل قبول ہو سکتی ہیں. اور اسی طرح ایک رائے یہ آئے گی سامنے کہ مستقل بذات نوعیت کے جو سنت کے احکام ہیں ان کے معاملے میں آیا خبر واحد کیسے قبول کی جا سکتی ہے. تو یہ اختلافات کے اسباب ہیں جو اس مسئلے میں پیش نظر رہنے چاہیے. اس کے بعد ہم آگے چلتے ہیں کہ اب تک جو یہ دلائل دیے گئے ہیں, جو آرا دی گئی ہیں, اس کے پیچھے اصل میں یہ جو اقوال ہیں پھا گئے, یعنی جو کچھ بھی حدیث اور آثار سے اور عقلی دلائل میں سے جو کچھ بھی پیش کیا گیا ہے وہ مستدلات ہے کیا, وہ کیا ہے, اب ہم اس کو دیکھیں گے. ان میں سب سے پہلی چیز جو ہے وہ مرفوع روایات ہیں, مرفوع احادیث ہیں, جو اس معاملے میں سب سے بڑھ کر یعنی موضوع بحث بنتی ہیں کہ جن کی بنیاد پہ لوگوں نے بڑا کلام کیا ہے. تو وہ جو روایات ہیں وہ میں آپ کے سامنے رکھتا ہوں, اور اب تک میں نے اس کی جتنی کچھ تخریج کی ہے حدیث کے علم اور فن کی روح سے, اس میں کل جو ہے چند صحابہ ہیں جن سے یہ روایات ہیں, چار یا پانچ حدیثیں ہیں کل, جس میں سے ایک کو محدثین کی نقطۂ نظر سے ایک بالکل جو ہے اساسی نوعیت کی حدیث قرار دیا گیا, باقی سارے کے سارے اس کے شواہد ہیں. تو نمبر ایک حدیث جو ہے اگر میں بیان کروں جس کو بالکل بنیادی حدیث مانا جاتا ہے, وہ حضرت ابو رافع کی روایت ہے جو کہ متعدد حدیث کی کتابوں میں آئی ہے. اس میں وہ یہ بیان کرتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا کہ انہوں نے حسن ابن علی کی کان میں اذان دی جس وقت فاطمہ نے فاطمہ کے ہاں ان کی ولادت ہوئی, اور یہ اذان اسی طرح کی اذان تھی جیسے کہ نماز کے لیے اذان دی جاتی ہے. تو انہوں نے حضرت حسن کے کان میں اذان دیتے ہوئے نبی صلی اللہ علیہ وسلم کو دیکھا, یہ حضرت ابو رافع بیان کر رہے ہیں, یعنی حضور کا ایک فعل بیان ہوا ہے اور اس میں یہ بات بیان ہوئی کہ صرف حضرت حسن ہے جن کی انہوں نے اذان دی ہے. یہ پہلی روایت ہے. یہ جو روایت ہے یہ اصل میں جو ہے نا تین طرق سے آئی ہے, اور تین طرق میں کچھ نہ کچھ الفاظ مختلف ہو گئے ہیں. یہ ساری تینوں طرق جو ہے وہ حضرت ابو رافع سے نقل ہوئے ہیں, اور اس میں دوسرا طریق میں آپ کے سامنے واضح کر رہا ہوں. دوسرا یہ ہے کہ ابو رافع کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کو نے حسن اور حسین دونوں ہی کے کان میں اذان دی جس وقت یہ دونوں حضرات کی ولادت ہوئی, اور وہ امر ابھی, اور حضور نے اس کی ہدایت دی کی کہ لوگ اس پر یہ اذان دیا کر. تو آپ دیکھیں گے یہاں وہاں حسن تھے, یہاں حسن اور حسین دونوں ہی آ گئے, اور یہ بات واضح ہے کہ صرف اذان کا تذکرہ ہے دونوں روایتوں میں, اقامت کا کہیں بیان نہیں ہے. پہلی میں حضور کا صرف فعل بیان ہوا تھا, اور اس میں یہ بات بھی بیان ہو گئی کہ انہوں نے حسن اور حسین کے کان میں اذان دی حضور نے, وہ امر ابھی, اور لوگوں کو اس کی تلقین بھی کی. تو یہ ایک اضافہ دوسرے طریق میں آ گیا ہے. تیسرا جو طریق ہے وہ ابو رافع ہی سے ہے, وہ یہ کہ نبی صلی اللہ علیہ وسلم نے حسن اور حسین کے کان میں اذان دی جس وقت ان کی ولادت ہوئی دونوں کی, اور اسی طرح ان کے بالوں کے بقدر چاندی کا صدقہ بھی دیا. یہ بات مزید یعنی یہاں ہدایت کی نہیں آئے, یہاں دوسرے کلمات آگے دوسرے الفاظ ہیں کہ حضور نے یہ صدقہ بھی دیا. تو حضرت ابو رافع سے یہ روایت جو ہے ہم دیکھتے ہیں کہ تین پہلوؤں, تین مختلف راوی جو ہے اصل میں ان پہ یہ روایت کر رہے ہیں, اور ان تینوں ہی طریق کو اگر ہم دیکھیں حدیث کے نقطۂ نظر سے تو اس میں بڑی بحث ہوئی ہے محدثین نے جو کی ہے. اس کی وجہ یہ کہ ان سارے طرق کے اندر عاصم ابن عبداللہ ایک راوی ہیں جو کہ بڑا زیر بحث رہا ہے, ان کا جو ہے نا ان کی شخصیت بڑی زیر بحث رہی ہے محدثین اور ائمہ رجال کے ہاں, اور اس ابو رافع کی روایت میں حدیث کا مدار ہی عاصم ابن عبید اللہ پر ہے, اور اس کو یعنی کئی ایسے محدثین ہیں جنہوں نے ناقابل اعتبار ضعیف اور کسی بھی طرح وہ اعتبار کے قابل نہیں ہے انہوں نے قرار دیا ہے, منکر الحدیث کی قرار دیا ہے. تو یہ تینوں پہلوؤں سے دیکھیں تو تینوں طریقوں میں دیکھیں تو یہ موجود ہے. بعد میں صرف عاصم ابن عبید اللہ پہ بحث ہوئی ہے تو ضعیف قرار دے دیا گیا حدیث کو, اور بعض میں عاصم ابن عبید اللہ کے بعد ایک دوسرے راوی ہیں ان پہ بھی بڑی بحث ہوئی حماد ابن شعیب, تو اس روایت کو ضعیف बहुत ही ज़ईफ़ करार दिया गया मुहद्दिसीन के यहाँ, जैसे कि नासिर अल्बानी की भी राय यही है। और तीसरी जो रिवायत है जिसमें सत्ते का भी जिक्र आ गया है चांदी के, तो उसमें एक और रावी है जिनकी वजह से नहायत ज़ईफ़ हो जाती है ये रिवायत, वो शरीक इब्ने अब्दुल्ला यानी आसिम के साथ साथ बात दूसरे भी रवात हैं कि जो काबिल कबूल मुहद्दिसीन के यहाँ नहीं है। इसके बाद दूसरी जो रिवायत है वो अबू राफे के बजाय हजरत इब्ने अब्बास से है, और ये बहकी ने और इसी तरह बाद और हदीस की किताबों में भी बहकी ने शुआबुल ईमान में इसको नकल किया है। उसमें ये बात बयान हुई है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हसन के कान में अजान दी जिस पर हजरत हसन की विलादत हुई, और इसी तरह इसमें ये भी बयान हुआ है कि उन्होंने बाएं कान में इकामत भी कही। और इसमें आप देखें फिर वही बात है कि हजरत हुसैन का तذکرہ नहीं है एक तरफ, दूसरी तरफ जो है हजरत हसन के अलावा जो है सिर्फ इकामत का तذکرہ इसमें आया है। इसमें अन्न नबी अज़्ज़न फी उदुन हसन इब्न अली यौम वुलिदा फअज़्ज़न फी उदुनिहिल यमना व अकाम फी उदुनिहिल युसरा, यानी इजाफा इसमें ये हुआ है जो अब तक की रिवायात में नहीं था कि हुजूर ने हजरत हसन के कान में इकामत भी कही है। तो अब ये देखें ये इस्तराब है, रिवायत के मतून के अंदर हम देखें तो कहीं हजरत हसन है तो कहीं हजरत हुसैन भी साथ शामिल है, तो कहीं सिर्फ अजान का जिक्र है, तो कहीं इकामत का भी जिक्र है, और कहीं इसका जिक्र नहीं है तो सदके की बात आ गई है कि उन्होंने चांदी का सदका भी दिया। तो ये जो रिवायत है हजरत इब्ने अब्बास की, इस पर जो है वो तीन रुवात ऐसे हैं जिस पर बड़ा कलाम किया है उलमा ने, और उसकी बुनियाद पे इस रिवायत को मौजू करार दिया गया है। ये राय जो है नासिर अल्बानी की भी है और बहुत से दूसरे उन फुकहा ने भी ये बात की है, ये किसी भी तरह नहीं है। जिस तरह अबू राफे की रिवायत जो है अपने तादुद तुरुक के बावजूद ज़ईफ़ थी, वो काबिल एतबार नहीं थी, और बहुत से मुहद्दिसीन ने उसको रद्द किया है, इसी तरह ये बहकी की जो रिवायत है इब्ने अब्बास वाली, ये भी इसी तरह काबिल कबूल नहीं है। तीसरी रिवायत हजरत हुसैन इब्ने अली ही से है, और ये अबू याला ने अपनी मुस्नद में इसको नकल किया है। उसमें देखें अल्फाज क्या है, मन वुलिद लहू फअज़्ज़न फी उज़ुनिहिल यमना व अक़ाम फी उज़ुनिहिल युसरा लम तदुर्रहु उम्मुस सुबियान, यानी जिसके यहाँ बच्चे की विलादत हो और वो दाएं कान में उसके अजान दे और दाएं कान में इकामत कहे, तो वो उम्मुस सुबियान के ज़रर से वो बच्चा महफूज रहेगा। ये नबी सल्लल्लाहु अलैहि वसल्लम की निस्बत से हजरत हुसैन गोया के रिवायत कर रहे हैं, नकल कर रहे हैं, जो कि मुस्नद अबी याला में आई है। ये उम्मुस सुबियान से के ज़रर से बच्चा महफूज रहेगा, ये गोया की इसकी हिकमत बयान हो गई यहाँ, यानी अजान और इकामत दोनों की बात है, और ये कौली रिवायत है, मन वुलिद लहू फअज़्ज़न फी उज़ुनिहिल यमना, यानी एक फजीलत बयान हो गई और एक एक इसके पीछे एक हिकमत बयान हुई है। ये उम्मु सुबियान के ज़रर से महफूज रहेगा, इसमें अगर हम लुगत में देखते हैं तो ये उलमा ने ये लिखा है, बल्कि लुगवियीन ये लिखते हैं कि इससे मुराद ये एक राय ये है कि ये बात बयान हुई है कि बच्चा एक ऐसी हवा जो कि बिलुमूम बच्चों को लग जाया करती थी, उससे वो बेहोश हो जाते थे, उस हवा के ज़रर से वो महफूज रहेगा, ये बात बयान हुई है। बाज़ लोगों ने एपिलेप्सी की बीमारी का कहा है, और इसी तरह बाज़ मुहद्दिसीन कहते हैं कि उम्मु सुबियान के ज़रर से महफूज रहने का मतलब ये है कि वो जिन्नी के असरात से और जिन्नात के असरात से जो है बच्चा महफूज रहेगा। इब्ने हजर और बाज़ दूसरे लोगों ने इसके ये मानी मुतय्यन किए हैं। अब ये जो रिवायत है हजरत हुसैन की, इसके अंदर जो है दो रावी ऐसे हैं कि जिनके बारे में ये बात वाजे की है मुहद्दिसीन ने कि वो हदीसें घड़ा करते थे, और इसी वजह से उलमा जो है इस सनद को मुहक्किकीन मौजू करार दे रहे हैं, जैसे कि नासिर अल्बानी और इसी तरह दूसरे बाज़ मुहक्किकीन हैं दौरे जदीद के, उन्होंने कहा ये एक मौजू रिवायत है, मन वुलिद लहू फअज़्ज़न फी उज़ुनिहिल यमना व अक़ाम फी उज़ुनिहिल युसरा लम तदुर्रहु उम्मुस सुबियान, ये मौजू रिवायत है। इसके बाद एक रिवायत हजरत अब्दुल्ला इब्ने उमर से मरवी है, और उसमें ये बात बयान वो करते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हसन और हुसैन दोनों के कान में विलादत के मौके पर अजान दी। ये वही मजमून है जो पहले आ चुका है, लेकिन बात यह है कि वो हजरत अबू राफे से थी रिवायत, और ये हजरत इब्ने उमर से है। इसके मामले में ये है कि इसमें भी ऐसे रावी हैं जिस पर इल्म हदीस और फन हदीस की रूह से बड़ा ही कलाम हुआ है। एक अल कासिम इब्न हफ्स अल उमरी है, जो कि तमाम मुहद्दिसीन आइम्मा के यहाँ मजरूह हैं। इमाम अहमद बिन हम्बल कहते हैं कि वो काना यकजिब, और इसी तरह वो कहते हैं कज़्ज़ाब, काना यज़ाउल हदीस, और इसी तरह जो है दूसरे आइम्मा ने भी इनको किसी तरह कबूल नहीं किया। तो इस रावी की मौजूदगी की बिना पर सनद में इसको बहुत ही ज़हीफ करार दिया गया है, इस रिवायत को भी, जो कि हजरत अब्दुल्लाह इब्न उमर। इसके बाद एक आखिरी रिवायत है, ये चूंकि मैं खुलासा आपके सामने पेश कर रहा हूँ, तमाम असानीद तो मैं सामने इतनी मुख्तसर गुफ्तगू में नहीं रख सकता और तमाम तुरुक भी, लेकिन ये कि बुनियादी तौर पर तमाम रिवायत आपके सामने तकरीबन ये आ गई है, सिवाय एक और रिवायत है जो हजरत अब्दुल्लाह इब्न अब्बास से ही है। दूसरी रिवायत वो अपनी वालदा मोहतरमा से रिवायत करते हैं, उम्मुल फजल से, कि वो भी एक मौके पर हुजूर का ये इरशाद नकल, हुजूर का ये फेल नकल करती है कि मेरे बच्चे की पैदाइश के मौके पर हुजूर ने अजान दी और इकामत कही। वो रिवायत भी जो है इमाम जहाबी और दूसरे मुहद्दिसीन कहते हैं कि वो एक बातिल रिवायत है, और उसके अंदर अहमद इब्न रशद एक रावी है जो किसी भी तरह काबिल कबूल नहीं है मुहद्दिसीन को के यहाँ, इसलिए वो रिवायत भी दुरुस्त नहीं है। और इल्म हदीस की रूह से और इल्म रिजाल के उसूलों की बुनियाद पर वो रद्द होती है। ये कुल पांच रिवायत हैं जो कि अगर आप फैलाव के लिहाज से देखें तो बेशुमार किताबों के अंदर इसके मुख्तलिफ असानीद मुख्तलिफ तुरुक मिलते हैं, लेकिन मजमून के लिहाज से ये कुल पांच रिवायत हैं जो कि चार सहाबा से, हजरत अब्दुल्ला इबन अब्बास, हजरत हुसैन, अबू राफे और अब्दुल्ला इबन उमर, इनसे बस ये रिवायत हमें मिलती है। ये तो हो गया मरफू रिवायात का मामला। इसके बाद अगर आसार में देखते हैं कि भाई ये सवाल पैदा होता है कि हुजूर से मरफू रिवायत, चाहे वो कौली है चाहे वो फैली है, इस पर ये भी सवाल पैदा होता है कि सहाबा भी इस पर अमल करते रहे होंगे अगर ये सुन्नत है तो उनका अमल, उनका ये फेल, उनकी बात, उनके अकवाल, वो आया कुछ मिलते हैं। इस हवाले से हम देखते हैं तो सहाबा के कोई आसार इस बाब में, इस किस्सा और इस्तियाक के बावजूद मैं नहीं तलाश कर सका, सिवाय इसके कि हजरत उमर इब्ने अब्दुल अजीज से एक असर जो है, जो कि उनके अपने फेल का बयान है, वो मुसन्नफ अब्दुल रजाक में मिला है। वो बस एक ही असर है जो आसार के बाब में पेश किया जाता है, इसके अलावा सहाबा के कोई फेली कौली आसार इस बाब में मौजूद नहीं है, जो खुद एक सवाल बनता है कि आया क्यों नहीं है। अगर ये हुजूर के खुद उनकी जानिब से मशरू किया गया था तो सबके सब इस पर अमल कर रहे होंगे, तारीख में इसका बयान मौजूद होगा, सहाबा के आसार में, कौली फैली आसार में इसके शवाहिद मौजूद होंगे कि ये इतना आम और जारी और सारी अमल है। ये हो नहीं सकता कि सहाबा का दौर और उनकी रिवायत और आसार इससे खाली हो। तो ये सवाल यहाँ पैदा हो जाता है। तो हजरत उमर इब्न अब्दुल अजीज से जो रिवायत हुई है वो ये है उनका असर, कि वो जब उनके यहाँ किसी बच्चे की वलादत होती तो उस बच्चे को अपने हाथ में उसी हालत में पैदाइश के फौरन बाद अपने पास ले लेते थे गोद में, और फिर वो उसके दाएं कान में अजान और बाएं में इकामत कहते और उसी मौके पर उसका नाम रख देते थे। पर इतनी बात है जो उमर इब्ने अब्दुल अजीज के से रिवायत हुई है, और इसके बारे में खुद इब्न हजर ने कहा है कि इसकी जाहिर यानी कोई मरफू रिवायत और मुसनद तो है नहीं है। और जहाँ तक इसके अंदर ये कि हजरत उमर इब्ने अब्दुल अजीज से कम ये बात साबित हो रही है इस असर से या नहीं, जाहिर है इसमें भी सनद देखनी होगी हमने, तो इस सनद का भी जब आप जायजा लेते हैं तो मालूम होता है इसमें एक ऐसा रावी है इब्राहिम इब्ने अबी यहिया, जिसके बारे में इमाम मालिक और यहिया इब्ने सईद और इब्ने मईन ये सब कहते हैं कि वो कज्जाब है, और इमाम अहमद कह रहे हैं कि तरक अन्नासु हदीसहु, और दारकुतनी कह रहे हैं कि मतरूक है। इब्ने हजर भी जो है अपनी रिजर्वेशन के सामने उसके हवाले से पेश कर रहे हैं। तो इस बुनियाद पर ये बात साबित होती है कि खुद उमर इब्ने अब्दुल अजीज का अपना ये फेल भी अगर सनद के पहलू से देखें, रिवायत के पहलू से देखें, तो वो सेहत के दर्जे तक पहुंचता ही नहीं है, या उनसे भी ये बात साबित नहीं होती। तो ये है हदीस और आसार में कुल चीजें। इसके बाद आखिरी चीज जो है वो यानी अकली तौर पर कुछ चीजें अकली दलाइल के तौर पर हम ये कह सकते हैं कि पेश की गई हैं, यानी जिसको हम ये देखते हैं कि हिकमत के तौर पर, कि इस अजान के बड़े फवायद और बड़ी हिकमतें हैं और इसके पीछे बड़ा राज है। तो वो फवायद और वो अकली दलाइल जो मुतअद्दिद उलमा ने, जिन लोगों ने इसको माना है, वो बयान किए हैं। आप देखें मसलन एक बात ये बयान की है जो कि अनवर शाह कश्मीरी ने शाह अब्दुल अजीज से इसको हिकायत किया है कि ये अजान जो है ये अजान भी नमाज ही की अजान है, इसकी नमाज जो है नमाज जनाजा है जो मौत के बाद होती है, विलादत के बाद ये अजान हो गई और मौत के बाद जो है वो इसी नमाज होगी नमाज जनाजा। एक बात तो ये इसकी हिकमत के पीछे बताई गई। दूसरी बात ये कि जब अजान दी जाती है बच्चे के कान में इकामत और अजान, तो शैतान चूंकि रिवायतों में आया है कि अजान के कलिमात से भागता है, जो कि इस्ताक में बैठा हुआ होता है कि वो बच्चे की पैदाइश हो, तो इससे ये भी फायदा होता है कि जैसे ही अजान देंगे तो शैतान जो है वो यहाँ से फरार का रास्ता तैयार करेगा। तीसरी ये बात कि ये कलिमात जो है वो नौ मौलूद के लिए अल्लाह के दीन की तरफ दावत का आगाज है, गोया कि हम उसको दावत दे रहे हैं कि उसकी इबादत और उसके दीन की तरफ, उसकी तौहीद की तरफ, और ये शैतान की दावत से पहले सबकत कर जाती है जैसे ही हम उसकी विलादत के मौके पर अजान देते हैं। इसी तरह एक बात ये कि एक यानी हिकमत ये बताई गई है या असली दलील दी गई है कि सबसे पहली चीज जब हम अजान देते हैं तो सबसे पहली चीज जो इंसान के बच्चे के कान में पड़ती है वो अजान के कलिमात हैं, और ये बड़ी खूबसूरत चीज है कि यानी रब की किबरियाई और उसकी अजमत के कलिमात उसके कान में उसकी निदा दी जाती है, और वो शहादत और वो गवाही जो कि यानी जिसके जरिए से इस्लाम में बंदा दाखिल होता है, क्योंकि उसकी तलकीन है जैसे कि मौत के मौके पर कलमाए तौहीद की तलकीन दी जाती है। तो इस तरह की चंद जो है ना हिकमतें और अकली दलाइल जो है वो बाज़ लोगों ने पेश की कि देखें ये इससे भी इसकी जो है ना सबूत और शरीयत पर गौर किया जा सकता है। तो इस पर मैं ये अर्ज करूँ, ये जो आखिरी बात है वो ये कि यानी जितनी भी हिकमतें और फवायद बयान किए हैं उलमा ने फुकहा ने, ये सब के सब इज्तिहादी नौईयत के हैं, यानी इस फर्जियत पर मबनी है, फर्ज पर मबनी है कि आया अमल अपनी असल और असास में साबित है उनके नज़दीक। अब वो इज्तिहादी तौर पर अपने फहम की बुनियाद पर कुछ फवायद कुछ हिकमतें उसकी निशानदेही की कोशिश कर रहे हैं इसमें। अब यहाँ ये सवाल पैदा होता है कि जो चीज़ जो अमल दीन और शरीयत में अपने माखज से असलन साबित हो ही नहीं रहा, उसके बारे में इस तरह की इश्तिहादी नौयत की गुफ्तगु और असली नौयत के दलाइल जो है वो क्या काबिल कबूल हो सकते हैं? ये बात तो ठीक है कि कोई अमल ऐसा है कि जो शरीयत में साबित है, मसलन बैतुल्लाह का इस्तलाम है, वो अपनी असल और अपनी एहसास में इस्लाम हज और उमरा के मौके पर तवाफ के मौके पर साबित है। अब कोई आलिम और फकीर उस इस्लाम की हिकमत पर गुफ्तगु करे तो वो तो काबिल कबूल हो सकती है, उस पर गौर हो सकता है, लेकिन कोई अमल अगर असलन साबित सबूत के दर्जे को ही नहीं पहुंच रहा, उसके मामले में इस तरह के अकली दलायल और हिकमतें ये किसी भी तरह काबिल एतमान इतना नहीं समझी जा सकती। ये मेरे मारूजात हैं इसके मामले में। अच्छा, अब इसके बाद मैं ये अर्ज करना चाहूँगा कि जो कुछ मैंने यानी हदीस और फिक्र और हदीस की शुरूआत सारी मराजे को और मसादर को सामने रखकर जितनी कुछ इसकी तारीख को इस अमल की तारीख को ट्रेस आउट करने की कोशिश की है, उनको चंद निकात पे मैं आपके सामने पेश करूँगा कि ये कैसे अमल चला है और कैसे आगे बढ़ा है, किस किस दौर में लोगों ने क्या क्या बात इसके मामले में की है। तो वो मैं तारीखी तरतीब में आपके सामने रखना चाह रहा हूँ जो कि 10-12 नुकात की सूरत में गोया के है 12 नुकात। सबसे पहली चीज़ ये है कि फुकहा और मुहद्दिसीन सबको अगर हम देखें तो सबसे पहले तारीख में इस पर अगर कलाम किसी ने किया है तो वो इमाम मालिक हैं, और इमाम मालिक के शागिर्द उनसे ये बात रिवायत कर रहे हैं कि उन्होंने जैसे ही इस अमल को देखा उन्होंने कराहत और अजनबियत का इजहार किया, उनके यहाँ ये किसी तरह मशरू अमल नहीं था। तारीख के एतबार से सबसे पहली राय जब आती है वो इमाम मालिक की आती है। उसके बाद जो बाकी तीन आइम्मा हैं इमाम मालिक के सिवा यानी अबू हनीफा शाफई और अहमद, इन सब के मराजे की कोशिश मैंने की है कि किसी तरह तलाश करूँ उनकी राय क्या है, तो इनकी कोई भी बात कोई कलाम कोई नस सामने नहीं आती कि इन्होंने कोई राय दी हो अपनी किताबों में। इनकी तमाम मसादर किताबें इस मामले में बिल्कुल खामोश हैं बाकी तीन आइम्मा की। इमाम मालिक का मैं बता चुका हूँ। नंबर तीन, इनके जो शागिर्द हैं फुकहाए अरबा के उनकी किताबें चूँकि मौजूद हैं, उस पर भी मैंने इस्तिक्सा کوشش کی کہ کسی طرح ملے کہ وہ کیا کہتے ہیں. تو وہ بھی کتابیں ساری کی ساری بالکل خاموش ہے اس معاملے میں, ان کی بھی کوئی رائے نظر نہیں آتی. نمبر چار یہ کہ سب سے پہلے محدثین میں سے جس نے پہلی روایت مرفوع نبی صلی اللہ علیہ وسلم سے کی ہے وہ امام ابو داؤد الطیالسی ہیں, جو انہوں نے اپنی مسند میں یہ ابو رافع والی روایت کہ حضرت حسن کے کان میں حضور نے اذان دی, ابو رافع کہتے ہیں میں نے حضور کو یہ کرتے دیکھا. یہ پہلی روایت ہے, پہلی روایت ہے, قولی نہیں ہے. سب سے پہلے یہ مسند ابو داؤد الطیالسی, گویا کہ امام مالک کے دور کے کم و بیش بالکل بات کی. یہ بھی دوسری صدی کی بات ہے, امام مالک کی بھی دوسری صدی کی, لیکن یہ ان سے ذرا مؤخر ہے. تو ان کے ہاں یہ پہلی مرتبہ کسی کتاب میں جگہ پائی ہے اس روایت میں. اور اس کے بعد ایک صدی بعد جو قولی روایت ہے وہ ایک صدی بعد ابو یعلا کی مسند میں انہوں نے نقل کی ہے, جو ابھی ہم روایتیں دیکھ چکے ہیں, وہ تیسری صدی کے اواخر کی بات ہے. وہ ایک صدی بعد جو ہے ایک قولی روایت وہاں پائی گئی. چھٹی بات یہ ہے کہ یہ یعنی اگر ہم ساری چیزوں کو, سارے ان حدیث کے مراجع کو جمع کریں تو متعدد کتابیں پھر مل جاتی ہیں بعد میں, جو پھر پے در پہ اسی انہی روایات کو اپنی اپنی آسانی کے ساتھ اپنی کتابوں میں نقل کر رہے ہیں. یعنی طیالسی نے کیا, عبدالرزاق نے کیا, احمد نے, ابو داؤد نے, ترمذی نے, اور اسی طرح جو ہے ابو یعلا نے, اور دوسرے اس نے یعنی بیہقی ہیں, امام حاکم ہیں, ان لوگوں نے پھر روایتیں بعد میں جیسے جیسے ان کو سندوں کے ساتھ ملتی گئی انہوں نے اپنی کتابوں میں اس کو جگہ دی ہے. یہ ساری بعد کی بات ہے, یعنی یہ تاریخ میں بتایا. نمبر سات جو ہے وہ پوائنٹ یہ ہے کہ جو علماء اس کو مشروع قرار دے چکے, یعنی ماضی میں جتنے بھی فقہا ہیں, وہ چار صدیوں تک کوئی ایک فقیہ بھی نہیں ہے جس نے اس کو مشروع قرار دیا کہ یہ ایک جو ہے پسندیدہ سنت ہے بچے کی پیدائش کے موقع پر. یعنی سب کے سب خاموش ہے معاملہ, یعنی فٹ کے لحاظ سے اگر آپ دیکھیں تو. یعنی پہلا جو فقی سامنے آتا ہے وہ ثواب میں سے آتا ہے, وہ پانچویں صدی میں, پانچویں صدی میں پہلی مرتبہ شافعیہ میں سے ایک فقی ہے جو کہ ابراہیم الشیرازی ہیں, وہ اپنی کتاب المہذب فی فقہ الامام الشافعی اس میں پہلی مرتبہ اس کے مسنون ہونے کی, اس کے مستحب ہونے کی رائے دے رہے ہیں. اس سے پہلے جتنی چار صدیاں ہیں اس میں کوئی فقی جو ہے اپنی کتاب میں اس کے حوالے سے کوئی گفتگو نہیں کر رہا, یہ میرا استقصاء ہے ابھی تک. نمبر نو, پہلی مرتبہ جو حنبلی مسلک کے فقہا ہیں اس میں اگر کسی نے اس عمل کی مشروعیت کی کوئی بات بیان کی ہے تو وہ ابن قدامہ ہے مقدسی, جنہوں نے المغنی میں ساتویں صدی میں کم و بیش ساتویں صدی میں انہوں نے یہ بات نقل کی ہے کہ یہ ایک مشروع عمل ہے. اس سے پہلے حنبلی مسلک کے تمام علماء اور فقہا اس طرح کی کوئی بات کرتے ہوئے نہیں آ رہے. نمبر دس جو ہے وہ پوائنٹ یہ ہے کہ مالکیہ میں سے نویں صدی میں جا کے ایک فقیہ ہے محمد العبدری عبد القاسم, انہوں نے التاج والاکلیل میں فقہ کی مشہور کتاب ہے اس میں اس کو بیان کیا ہے, اس کی مشروعیت اور اس کی سنت ہونے کو, اس کے مسنون ہونے کو. تو یہ دیکھیں آپ, مالکیہ میں پہلا بندہ ہے وہ نویں صدی میں پہلی مرتبہ اس کو مشروع قرار دے رہا ہے, یہ اس پر کلام کر رہا ہے کہ یہ بھی کوئی پسندیدہ عمل ہے بچے کی پیدائش کے موقع پر. اور احناف کو جب ہم دیکھتے ہیں تو وہ کم و بیش دسویں صدی جو ہے اس میں جا کے آخر میں, ملا علی قاری ہیں وہ حدیث کی جو ان کی کتاب ہے شرح مشکات کی شرح مرکات, اس میں وہ اس پر کلام کرتے ہیں اور اس کو مسنون مانتے ہیں. اس سے پہلے ایک ہزار سال کی جو تاریخ ہے, یعنی اس میں احناف کو آپ دیکھیں سات آٹھ سو سال میں کوئی ایسی چیز ہمیں وہاں نہیں ملتی کہ ان کے فقہا جو ہے اس پر کوئی کلام کرتے ہوں, اس پر حدیثوں پر بات کر رہے ہوں, اس کی مشروعیت پر, ایسا نہیں ہے. اور پھر اس سے آگے بڑھ کر میں نے یہ بھی دیکھنے کی کوشش کی کہ آیا بہت سے ایسے اساسی نوعیت کی مراجع اور مصادر ہیں علم اسلامی کے, کہ اس کو دیکھنا چاہیے کہ آیا وہ جو ہے اس معاملے میں کچھ کلام کرتے ہیں یا نہیں. تو معلوم ہوتا ہے کہ بے شمار اہم ایسی کتب اور مراجع ہیں حدیث میں, تاریخ میں, فقہ میں, جو بالکل خاموش ہیں. اور یہ سوال پیدا ہوتا ہے کہ اس طرح کے عمل کے معاملے میں کیوں اتنی خاموشی نظر آتی ہے. اس میں موطا امام مالک بھی ہے, امام شافعی کی کتاب الام بھی ہے, امام شافعی کی مسند بھی ہے, امام ابو یوسف کی کتاب الاثار بھی بالکل خاموش ہے، صحیح بخاری خاموش ہے، صحیح مسلم میں کوئی روایت نہیں ہے، مسند حمیری میں کوئی روایت نہیں ہے، ابن ماجہ اور نسائی کوئی روایت اس بات میں نہیں لایا، زیمہ اور ابن حبان بھی اپنی صحیح میں کوئی چیز نہیں بیان کر رہے. اسی طرح المحلہ جو ابن حزم کی ہے، اور ابن عبد البر کی الاستذکار جو کہ تمام مذاہب کو جمع کرتی ہے، اور اسی طرح بدایت المجتہد، اس طرح کی یعنی بنیادی نوعیت کی کتابیں جو فقہ اور حدیث اور آثار میں ہیں، اس سب کے سب بالکل خاموش ہیں، وہ کوئی کلام اس بات میں کرتی ہی نہیں ہے، جو کہ خود ایک سوال ہے کہ آیا ایک طرف عمل ایسے نظر آ رہا ہے، دوسری طرف یہ کیا شکوک و شبہات ہے جس سے یہ ایک بات مشکوک نظر آتی ہے. تو یہ کچھ معروضات ہیں جو میں نے آپ کے سامنے عرض کی ہیں. اس کے بعد میں صرف آخر میں خلاصہ کرنا چاہوں گا کہ میں جس نتیجے پر اب تک پہنچا ہوں وہ یہ ہے کہ جتنے بھی اس عمل کے حوالے سے مستدلات پیش کیے گئے ہیں، حدیث چاہے وہ مرفوع ہو، چاہے وہ آثار ہیں، چاہے قولی روایات ہیں، چاہے فعلی روایات ہیں، چاہے وہ حکمتیں ہیں یا عقلی دلائل ہیں، جتنے بھی دلائل دیے گئے ہیں ان میں سے کوئی ایسی چیز نہیں ہے جو وقعی ہو، اس باب میں قابل قبول ہو، قابل اعتنا ہو. سب کے سب ضعیف دلائل ہیں اور اخبار احاد ہی ہیں. کسی نے اجماع اور اتفاق کی بات نہیں کی کہ علمی طور پر اس پہ کوئی اجماع ہے. جو دلائل بھی دیے گئے ہیں اس میں کوئی ایسی چیز نہیں ہے جو علمی طور پر قابل قبول ہو سکے. جو لوگ یہ بات کرتے ہیں کہ فضائل اعمال کی نوعیت کے لحاظ سے ہونے کے اعتبار سے بھی اس کو قبول کر لینا چاہیے، تو یہ بات درست نہیں ہے. اس پر میں تفصیلی گفتگو کر چکا ہوں. کچھ ایسے بھی علماء ہیں جو کہ یہ کہتے ہیں کہ جناب یہ جو روایتیں ہیں، اگر آپ ساری روایتوں کو جمع کر دیں باب کی، تو ایک روایت دوسری کو مضبوط کر دیتی ہے، اگر ضعف بھی ہے تو وہ ضعف ختم ہو جاتا ہے. تو یہ بات بالکل درست نہیں ہے، یعنی اس وجہ سے درست نہیں ہے کہ بعض روایات ضعیف ہیں، بعض نہایت ہی ضعیف ہیں، بعض بالکل موضوع اور باطل ہیں. اس طرح کی ساری روایات مل کر کس کو قوی کریں گی؟ یعنی کسی طرح یہ اس کو قوی کر ہی نہیں سکتی. اور اس پر خود محققین نے اور محدثین نے اس پر کلام بھی کیا ہے کہ یہ بات درست نہیں ہے کہ بعض احادیث کو بعض کے ساتھ آپ ملا کر جب دیکھیں تو کچھ نہ کچھ اس میں قوت ایسی پیدا ہو جاتی ہے تو یہ قابل قبول درجے میں پہنچ جاتی ہے. یہ بات درست نہیں ہے. جو لوگ یہ بات کرتے ہیں کہ اس پر عمل چونکہ جاری ہے، سائے اور ضائع ہے، اور جمہور کی بھی یہی رائے ہے، تو یہ بات ٹھیک نہیں ہے. یعنی جمہور کی یہ رائے نہیں ہے. کیوں؟ کہ ہم یہ دیکھ رہے ہیں کہ کئی صدیوں تک اس پر بالکل خاموشی ہے، اور ابتدائی صدیوں میں امام مالک سے انکار کر رہے ہیں. اگر اس پر عمل جاری اور ساری شروع سے چلتا چلا آ رہا ہے تو یہ ممکن نہیں ہے کہ مدینے میں اس پہ عمل نہ ہو اور امام مالک جو ہے وہ اس پر کراہت کی بات کریں اور اس کو اجنبی قرار دیں. یہ ممکن نہیں ہے. یعنی جو بات ان سے مروی ہے کہ انہوں نے یہ رائے دی، اس کے بارے میں میری اب تک اندازہ اور میری رائے یہ ہے کہ امام مالک نے لا محالہ یا اس کا عمل کہیں لوگوں کے ہاں دیکھا اور یا پھر کوئی روایت ان کے سامنے آئی، تبھی انہوں نے یہ انکار اور کراہت کی بات جو انہوں نے کی ہے. اگر یہ چیز پہلے شائع و ضائع ہوتی اور یہ پہلے سے جمہور کا فتویٰ ہوتا اور رائے ہوتی تو یہ ساری صدیاں خاموش کیوں ہیں؟ یہ سارے مراجع جو ہے وہ بالکل ساکت کیوں ہیں؟ اور امام مالک اس سے اجنبی کیوں ہیں اس عمل سے؟ تو یہ بات ٹھیک نہیں ہے. بات یہ ہے کہ یہ عمل بعد میں پیدا، اس کی پیدائش بعد میں ہوئی ہے، جب یہ روایتیں کہیں نہ کہیں کسی نہ کسی محدث نے اپنے ہاں اس کو قبول کر لیا، اپنی کتاب میں جگہ دے دی. کچھ فقہا نے بعد میں پانچویں صدی یا اس کے بعد میں آ کے اس کو قبول کر لیا، ان کی اپنی رائے میں جو ہے وہ قابل قبول تھی، چاہے وہ کسی بھی پہلو سے تھی، انہوں نے فتوے دیے یا لوگوں کو یہ بات بتائی، لوگوں نے اس پہ عمل شروع کیا. وہ چلتے چلتے ایک بے ضرر سا عمل سمجھ کے لوگوں نے بالکل جاری اور ساری سنن اور ثابت شدہ سنن کی طرح اس کو کرنا شروع کر دیا. تو اس طرح اگر ہم اس ساری تاریخ کو ٹریس کریں تو معلوم ہوتا ہے اس کی پیدائش اس وقت کی نہیں، اس کی پیدائش بعد میں ہوئی ہے. اور وہ اس طرح کے رواد اور ضعیف راویوں کے عمل دخل اور ان کی روایتوں کی بنیاد ہی پر ہوئی ہے، اور کوئی وجہ اس کی نہیں ہے. اور اس کو اس پہلو سے دیکھنا چاہیے کہ یہ عموم بلوا کی، یعنی میری جو اس میں خاص طور پہ نئی دریافت ہے، جو کہ ہم میں یہ عرض کروں کہ جو علماء یہ بات کر رہے ہیں کہ یہ غیر مشروع ہے، یعنی دوسرے فقہا نے بھی یہ بات کی ہے، تو وہ صرف یہ دلیل دے رہے ہیں کہ ہمیں حدیثیں جو ہے نا وہ صحیح نہیں نظر آ رہی، حدیثیں جو ہے وہ ضعیف ہیں، موضوع ہیں، اس لیے ہم اس کو مشروع نہیں قرار دے رہے. میں اس سے آگے بڑھ کر یہ بات کر رہا ہوں ये गैर मशरू इस बुनियाद पर है कि रिवायतें तो ठीक, ये बात सही है कि रिवायतें सेहत के दर्जे की नहीं है, लेकिन इससे आगे बढ़कर ये बात ये कि मुस्तकिल बिज़ात नौयत का एक अमल और एक हुक्म है, इसके लिए लाजिम है कि ये इजमा और तवातुर से आए। अखबार अहाद से मुस्तकिल बिज़ात नौयत के अहकाम, जैसे कि उस्ताद मोहतरम जावेद साहब ने उसूल में इस बात को बयान किया है मबादी तदब्बुर सुन्नत में, उन तमाम सुनन तमाम उसूलों को आप देख लें, एक ही उसूल है जिस पे वो पूरा नहीं उतर रही, वो यही है कि इजमा और तवातुर जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम से इसको हासिल होना चाहिए, एक मुस्तकिल बिज़ात नौयत का अमल है, वो चीज़ इसको हासिल नहीं है, इसी बुनियाद पे ये रद्द होता है। इस बुनियाद पे अगर खबर वाहिद भी हो तो मेरी ये राय अब तक है कि अखबार अहाल अगर सही भी हो तब भी साबित नहीं होगा, इसके लिए कम से कम ये चीज़ है कि वो इजमा और तवातुर से इसको नकल होना चाहिए, इसको मुसलमानों तक पहुंचना चाहिए, तब जाके ये पाया सबूत को पहुंचेगा, उससे कम तर्ज किसी चीज़ से ये चीज़ साबित नहीं होती। और ये जो अहनाफ की राय है उसूल में कि उमूम बलवा की नौयत की चीज़ें जो है वो अखबार अहाद से साबित नहीं होती, अगरचे वो सनदन सही हो, मेरी राय ये है कि ये अमल उमूम बलवा ही की नौयत का है, लिहाजा उस उसूल के इतलाक के लिहाज से भी ये अमल साबित नहीं होता। और अगर अखबार अहाद जिसको नासिर अल्बानी और दूसरे मौसिफिन कह रहे हैं साबित नहीं है, अगर ये सही भी होती तब भी ये सवाल थे कि कैसे साबित होता। अकूलु कौली हाज़ा व अस्तग़फिरुल्लाह ली वलकुम वलिसाइरिन।
बहुत शुक्रिया, आपने बहुत अच्छी तफसील के साथ इस पूरे मसले को बयान किया, और जैसे आपने पहले भी इस पे तो नोट लिखा था वो नोट नजर से गुजरा था, लेकिन अच्छा हुआ कि इसकी याद दहानी होगी। मैं एक चीज आपसे जानना ही चाह रहा था कि क्या आपने पहले तशरीयों के यहाँ भी इसको ट्रेस किया है, यानी पहले तसन्नुन के यहाँ तो बिल्कुल वाजिब हो गया, वाजिब था पहले से भी, और आपने भी इसको तफसील से बयान कर दिया। ये बहुत ही बात की एडिशन है, और बाद रवायतें जब जो सनत के लिहाज से भी ठीक नहीं थी, उन्होंने जब आहिस्ता तशरीयों उनका हुआ
इस हवाले से, क्योंकि मैंने यानी मेरे जो जितनी भी रिसर्च के हदूद और लिमिटेशन थे वो चूंकि उसमें शामिल नहीं था अहले तशय्यो के मसादिर और उनके मराजे, तो मैंने इस हवाले से अब तक कोई काम इस पे किया ही नहीं सिरे से। और चूंकि ये एक अच्छा पहलू है जिसकी तरफ आपने निशानदेही की है, तो इसको भी आइंदा किसी वक्त इसको शामिल किया जा सकता है कि उनके लिहाज से भी इसको देखा जाए कि आया उनके यहाँ इसकी क्या तारीफ बनती है, उनके यहाँ रिवायतों की क्या हैसियत है, उनके फुकहा क्या कह रहे हैं, लेकिन अब तक मैं इस पर नहीं, मेरी ना तवज्जो गई है और ना मैंने इससे कोई काम किया है, लेकिन ये एक अच्छा पहलू है जिस पर मैं आइंदा कोशिश करूंगा कि इसको किसी तरह कवर किया जाए, इसमें शामिल किया जाए। जी, मेरा ये ख्याल था कि जब ये इस पर काम हुआ था तो जावेद साहब ने मुझे उनका ये फरमाना था कि मैं चाहता हूँ कि इस पर इसी उसूल पर इसी तर्ज पर तहकीक का काम तमाम उन सुनन पर होना चाहिए जिनको मैं ट्रेस आउट कर चुका हूँ कि ये मुजमा अलैह सुन्नत के तौर पर साबित है। तो इस पर जो है वो एक दौर में, क्योंकि मैंने कुछ प्रोजेक्ट सामने रखे थे कि मैं इस पर तैयार हूँ, मैं करूँगा, इस पर कुछ काम शुरू हुआ था, तशमीद पर मैंने बहुत कुछ मवाद बल्कि कमोबेश सारा मवाद जमा कर दिया था, तो उसके बाद कुछ तसलसल आगे नहीं हो सका इसका अलमौरिद में काम करने का, तो इस वजह से वो रुक गया है, वरना असलन तो तमाम सुनन के हवाले से इस तरह इल्मी तौर पर इसका तजिया करके एक हतमी राय तक पहुंचने की ज़रूरत अब भी मौजूद है मेरे ख्याल में, यानी इस तरह तमाम चीज़ें हमारे सामने आ जाए, यानी जो जावेद साहब की तहकीक के जितने भी नतायज हैं जो कि मीज़ान में हमारे सामने मौजूद है, उसका चूंकि बैकग्राउंड हमारे सामने नहीं है, अगर इस तरह सुन्नत पे इस तमाम सुनन पे काम हो जाए तो उन सब के बैकग्राउंड भी सामने आ जाएंगे, यानी उनमें अगर कोई चीज़ ऐसी सामने आ भी गई तो वो भी वाजे हो जाएगा कि कोई ऐसी चीज़ मजीद है कि जिस पर कोई ऐसा सवाल पैदा हो रहा है कि ये उस तरह 7 उसूलों पर जो कि उस्ताद मोहतरम ने वाजे किए हैं उस पर पूरा उतर रही है नहीं, तो इस लिहाज से तो सब पर ही ज़रूरत है और उससे हम बिल्कुल रोशनी में आ जाएंगे। तो तशमीद पर मैंने काम शुरू किया था लेकिन वो बावजूद जो है तो फिर उसको रोकना पड़ा, उसको मैं आगे नहीं बढ़ा सका, फिर अभी मेरी तालीमी मसरूफियात 1-2 साल से इस तरह चल रही है, इस वजह से नहीं हो सका, लेकिन असलन मेरा ख्याल है जैसे कि जावेद साहब की भी राय थी कि इस पे काम होना चाहिए, और इसी पहलू से इसी तनाजुर में तमाम सुनन की हर चीज़ को उसूल को देखना चाहिए पैकेजिंग निपटाने वजह से।
ये जो आपने फरमाया था आमिर साहब के अहनाफ के यहाँ उसूल पाया जाता है कि उमूम बलवा की अगर वो चीज है तो वो अगर हमारे अहद से साबित भी हो फिर भी ये काफी नहीं है, तो उसके लिए जरूरी है कि इजमा और कवातर के जरिए, तो उस चीज तक पहुंचने के लिए फिर आप किन मसादर तक जाएंगे कि वो हमारे अहद में काफी नहीं है, और क्या चीज दरकार है जिसके जरिए आप ये साबित कर पाएंगे कि ये बाकायदा इजमा और कवातर से हम तक पहुंची है।
यानी ये जो बात है जो अहनाफ कर रहे हैं कि उमूम बलवा के मामले में नकल मुतवातिर या मशहूर रिवायात होंगी, उनकी तो राय यहाँ तक आती है कि मशहूर रिवायात या नकल मुतवातिर है तब हम उमूम बलवा के मामले में किसी चीज को मशहूर होने की तरफ जाएंगे, उससे कम तर अगर अखबार अहाद है तो हम उसमें अखबार अहाद को काबिल इतना नहीं समझते। जहाँ तक हमारे यहाँ इस हवाले से तयन की बात है कि हम इजमा और तवातुर को कैसे मुतयन करते हैं, उसमें हम ये देखते हैं कि यानी अब से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर के जितने भी मराज, जितनी तारीख फिक है चाहे हदीस है चाहे तारीख है चाहे वो सीरत है, जो कुछ हमें मिलता है जिसमें हमें ये पता चले किसी तरह कि नबी सल्लल्लाहु अलैहि वसल्लम एक अमल को बजात खुद मशरू करार दे रहे हैं, उसको दीन के तौर पर मुकर्रर कर रहे हैं, मुसलमानों में उसको जारी कर रहे हैं, सहाबा उनसे ले रहे हैं, उसी तरह उसको उस पर अमल पैरा है, उसी तरह उसके इल्म को भी बयान कर रहे हैं, यानी इल्मी इजमा भी है और अमली तवातुर भी है, इसको ट्रेस आउट करने के लिए तमाम ही मराजे हम देखते हैं बिलुमुम, और उससे हमें ये बयान पता चलता है, उससे हमें मालूमात मिलती है, वो चीज़ साबित नहीं कर रही होती। मसलन यानी अगर हज को हम देखते हैं कि हज के अय्याम मुतय्यन है कि 8 ज़ुलहज से 12 या 13 ज़ुलहज तक तमाम हुज्जाज जो है ये मनासिक मुख्तलिफ मकामात पर मशायरे मुकद्दसा पर अदा कर रहे होते हैं, लेकिन ये जो बात कि 8 तारीख से यौम तरविया है और 12 या 13 तक वहाँ रुक सकते हैं, ये असलन अहादीस का मौजू नहीं है। एक मिसाल दे रहा हूँ कि अब ये कहाँ से हमें मिल रही है, यानी हम ये देखेंगे कि उम्मत का अमल क्या है, इल्मी इजमा और इत्तेफाक क्या है, और इसके साथ अगर कोई अखबार अहाद, कोई सीरत, कोई तारीख जिसमें सारे मुसलमानों का ये बयान नजर आ रहा है, ये इल्म मुंतकिल होता हुआ नजर आ रहा है कि यही 8 तारीख है यौम तरविया, यहाँ से हज शुरू होता है, ये शुरू से ऐसे ही रहा है, उसकी मालूमात उसके बयानात हमें इन तमाम मराजे के अंदर शवाहिद मिलेंगे, उन शवाहिद से हम तायिन करके मुतय्यन करते हैं और कुछ नहीं है। यानी वो अमल अपनी जगह पे पहले से मौजूद होता है, यानी अमल अपनी जगह पर तवातुर और इजमा में मौजूद होता है उम्मत के पास। ये तहकीक सिर्फ ट्रेस करके ये बताती है कि मालूमात और शवाहिद देखें कहीं बाद में तो नहीं पैदा हुआ, जैसे इस मामले में मैंने वाजे किया है, बजायर ऐसे लग रहा है कि जैसे अमल उसी तरह है जैसे बच्चे की खतना, बजायर ऐसे ही लगता है बच्चे के आमाल के लिहाज से और सुनन के लिहाज से देखें, लेकिन जब हम इसको ट्रेस करने जाते हैं कि ये तमाम मराजे देखने ऊपर जा सके और हमें जब पता चल जाए कि नबी सल्लल्लाहु अलैहि वसल्लम इसी तरह दे रहे हैं और जारी कर रहे हैं, वो अमल कर रहे हैं, सहाबा भी उसको ऐसे ही अमल कर रहे हैं, उनका एक मालूम चीज़ है और फिर मुंतकिल हो रही, तो हमें इत्मीनान होता है कि देखें अच्छा इसी तरह ये चीज़ चली है। तो इस तरह हम इसको इस तक पहुंचने की कोशिश करते हैं इल्मी तौर पर कि मौजूद अमल अगर है, साबित शुदा है, मुतवातिर है, उम्मत बगैर इसकी गवाही दे रही है, तो इस पर तहकीक करके इत्मीनान कर लिया जाए कि ये वाकई वहाँ तक है। तो इस तरह इस इजमा और तवातुर को बिलुमूम हम मुतय्यन करने की कोशिश करते हैं, और अहनाफ के यहाँ भी मुराद ये है, और दूसरी जो वो कहते हैं नकल मुतवातिर के अलावा कहते हैं नकल मशहूर, तो वो एक दूसरी इस्तलाह है, यानी उसमें एक मोतद भी तादाद में रावी होते हैं, ना कि 1-2-3 रावी जिससे वो लेते हैं। वो कहते हैं मशहूर रिवायत है तब भी हम देखेंगे कि उमूम बलवा में वो चल जाएगी, और मशहूर और मुतवातिर से कम है तो हम बिल्कुल ही नहीं लेंगे।
एक तो मुबारकबाद देना चाहता हूँ, पहले भी देखने का मौका मिला था,
बहुत शुक्रिया।
दूसरा जो मिसाल आपने दी है उस पर भी मैं मुबारकबाद देना चाहता हूँ, जहाँ जो मरतबा में लेक्चर दे रहा था तो उसमें उमूम बलवा की मिसालें देते थे, तो मुसलमानों का बच्चों को पैदा करना बहुत अच्छी मिसाल था। मिसाल पे भी आपको